रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कार्यवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङले सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भएको भ्रमणका क्रममा भएका भेटवार्तामा पारदर्शी र स्पष्ट ढंगमा कुराकानी भएको बताउनुभयो। सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकता र हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरेका छौं भन्ने सवालमा स्पष्ट खाका राखेको बताउनुभयो।
कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हो र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छन् र हामीले एउटा के भने के ल्यायौं के पायौं भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौं भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौं छन् भने कयौं कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौं विषयहरू रहन्छन्। त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौं। त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुगीछिपी अपारदर्शी सम्बन्धहरू होइन पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न शुरू गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौं विषयको। यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
सभापति लामिछानेले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सहज ढंगले समाधान गर्ने गरी अघि बढ़ने बताउनुभयो। कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि सभापति लामिछानेले आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। आजदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनाल ले उहाँका समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर बँदेल नीलगाई दुम्सी लगायतका वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले साधारण तथा विज्ञहरूसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान स्थानीय तह सरोकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। उक्त विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। पूर्वी पहाड़देखि सुदूरपश्चिमसम्म वन्य जन्तुको निरन्तर आक्रमणका कारण हजारौं परिवार खेतीपाती छोड्न दिनरात खेतबारी कुर्न र कतिपय ठाउँमा गाउँ नै छाडेर बसाई सर्न बाध्य भएकाले सरकारले यस समस्यालाई निकै गम्भीरताका साथ लिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रूपमा अघि बढ़ाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। स्वच्छ वातावरण स्वस्थ जीवनका लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापका कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक जैविक सामाजिक आर्थिक सांस्कृतिक र मानव निर्मित तत्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सड़क पूर्वाधार कृषि जमीनको विस्तार अवैध काठ कटानी वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य उद्योग धन्दा विस्तार जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढ़ेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै शहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज बुढासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। त्यसमा वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ।
मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
ग्रीन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेछन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यस्तै अझै छैन।
पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। युग कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। कृतिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आज आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठीको समुद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मीडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले आज मन्त्रालयमा संचार मन्त्री डाक्टर तिमल सिन्हासँग गरेको भेटमा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। बैठकमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याइयाले साइबर अपराध नियन्त्रण, पारदर्शी शासन प्रणाली तथा सेवा प्रवाहमा प्रविधिको प्रभावकारी प्रयोगका विषयमा जोड दिनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक संचार प्रणालीप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना तथा संचार क्षेत्रलाई थप जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक कानूनी, नीतिगत तथा संरचनागत सुधारका काम शुरू भएको बताउनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्ति विवरण बुझाइसक्ने विश्वास गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 2083 सालसम्मको कुनै समयावधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरूपयोग गरी अस्वाभाविक गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सम्पत्ति विवरण बुझाउने र उजुरी दिनेको संख्या क्रमशः वृद्धि भइरहेको बताउँदै 40,000-50,000 व्यक्तिको सम्पत्तिको विवरण प्राप्त हुने अपेक्षा गर्नुभयो। पछिल्लो 35 वर्षको अवधिमा सार्वजनिक पद धारण गरेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका बहालवाला र पूर्व कर्मचारी सहित सो सरहको सेवा सुविधा लिएका सार्वजनिक निकायका सबैले विवरण बुझाउनु पर्ने उहाँले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लंघन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकमा गठित समितिमा उमेश रूपाकेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी सैटेलाइट ब्यान्ड विथ सेवा प्रदायक कम्पनीहरूसँग सन् 2002 हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको र ती सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्याण्डर्ड डेफिनेशन एसडीबाट हाई डेफिनेशनमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश सहित समिति गठन गरेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै वहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्र को निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनु भएको छ। पछिल्लो समय ई रिक्सा चलाउने महिलाको संख्या बर्दियामा उल्लेख्य रूपमा बढ़दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास बढ़ेको छ भने छोराछोरीको पढ़ाई लेखाई र घर खर्च व्यवस्थापनमा समेत सहजता आएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
पछिल्लो वर्षहरूमा शहरदेखि गाउँबस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढ़ेको छ। सस्तो भाड़ा, साँगुरो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिन्छ भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू:
दुईजना कमाएपछि अलि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा अटो चलाएर।
गुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नुभन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
दिनमा मैले 1500 कमाइहाल्छु भनेपछि त्यही राम्रो लाग्यो मलाई। बाख्रा पाल्दा पनि अब वर्षमा ती हो काम गरे दुःख पीडा त्यस्तै हुन्छ, त्यो भन्दा बरु यही राम्रो लाग्यो।
पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ ठिकै लाग्छ मलाई। गाउँघरमा केही आफत पर्यो भने बोलाउँछन् उहाँहरूलाई मेडिकल ल्याउन।
जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरूष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे:
महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि अझै बढी महिलाहरू संयमित भएर चलाएको देखिन्छ।
महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र एक स्थित हिन्दू तथा बौद्ध मार्गीको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत तथा स्तरोन्नति शुरू भएको छ। हिमपात र वर्षाका कारण वर्षेनी दर्जनौं स्थानमा सड़क भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सड़क मर्मत तथा स्तरोन्नति शुरू गरिएको हो। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले कागबेनी मुक्तिनाथ 12 किलोमिटर सड़क खण्डको मर्मत तथा स्तरोन्नति शुरू गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनी राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। सन् 2019 यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले सार्वजनिक गरेको जानकारी अनुसार सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो भ्रमण जून 2019 भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रूससँग निकटता बढ़ाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रूसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रूससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमण मार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तर पूर्वी एशियामा आफ्नो रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमने सामने वार्ताका लागि पत्र लेख्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्रमा युद्ध अन्त्य गर्न ढिलो भए फेरि अमेरिकाको आँखा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताका लागि पूर्ण रूपमा युद्ध विराम गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ, जसलाई रसियाले शुरूमै अस्वीकार गरिसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनुभयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढ़ाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी बैंकका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु
अब खेल समाचार अझै बमबाट।
एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्नेछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 शुरू हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जीत निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यो 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टीमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ।
अब मौसम। आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 26.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कार्यवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति सी जिनपिङले सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।